नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। आजको कार्यक्रममा हामी नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको व्यावसायिक उत्पादन, खेती प्रविधि र पशुधनको सम्भावना तथा बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग कुराकानी गर्नेछौं। नेपालले वर्षेनी 7 खर्बभन्दा बढ़ीको व्यापार घाटा बिहोरिरहनु परेको छ। निर्यातको तुलनामा आयात धेरै हुँदा नेपालको व्यापार घाटा वर्षेनी चुलिँदै गएको हो। तर नेपालले निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्। तिनै सम्भावनाहरू मध्ये पर्दछ नेपालको बहुमूल्य जड़ीबुटी। अहिले पनि नेपालबाट युरोपका विभिन्न देशमा 20 भन्दा बढ़ी प्रकारका औषधिजन्य सुगन्धित तेल र जड़ीबुटी निर्यात हुने गरेको छ। नेपालबाट टिमुर, रिट्ठा, काउलोको बोक्रा, चिराइतो, कुटकी, धसिङगरे, तेजपत्ता, जटामसी लगायतका जड़ीबुटीहरू निकासी हुने गरेका छन्। नेपालको आर्थिक विकासका लागि जड़ीबुटी प्रमुख स्रोत हुन सक्छ। यहाँ यार्छा गुम्बा, कुटकी, जटामसी, बिख, निरमसी, पाँचौले, लौटसल्ला, पाखनबेत, त्यसै गरी चिराइतो, सुगन्धवाल, धसिङ्रे, टिमुर, कुरिलो, पिपला, रिट्ठा, दालचिनी, अमला, चिउरी, सर्पगन्धा, मेन्था जस्ता जड़ीबुटीहरू प्रशस्त पाइन्छन्। निर्यातजन्य यस्ता कतिपय जड़ीबुटीहरू पहिचान र अध्ययन अनुसन्धानको अभावमा पत्कर जस्तै त्यत्तिकै खेर गइरहेको छ भने यसको महत्वबारे थाहा नहुँदा कतिपय जड़ीबुटी थोरै मूल्यमा निकासी भइरहेको छ। नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको वर्तमान अवस्था, व्यावसायिक उत्पादन र खेती प्रविधि तथा प्रशोधनको सम्भावना, बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय। स्वागत छ यहाँलाई।
धन्यवाद।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूमा रहेर यहाँले एकदमै लामो समयसम्म काम गर्नुभयो। यी संरक्षण क्षेत्रहरूबाट स्थानीय बासिन्दा अनि राज्यले कसरी लाभ लिइरहेका हुन्छन्?
धन्यवाद प्रश्नको लागि। हाम्रो नेपाल सरकारले हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऐन 2029 को दफा 3 मा कुनै पनि संरक्षण क्षेत्रलाई नेपाल सरकारले आवश्यक ठानेमा त्यसलाई संरक्षण क्षेत्र घोषणा गर्न सकिन्छ भन्ने प्रावधान भएअनुसार यो 2067 सालमा घोषणा भएको हो, जुन दार्चुला जिल्लामा अवस्थित छ, 1903 वर्ग किलोमिटर फैलिएको छ। यो संरक्षण क्षेत्रमा यहाँले भने जस्तै बहुमूल्य जड़ीबुटीको रूपमा रहेको यासा गुम्बा, त्यसै गरी वन लसुन, सतुवा, जटामसीहरू पाइन्छन्। र विशेष गरेर यासा गुम्बाले यहाँका दार्चुलाका जनताहरूसँग प्रत्यक्ष सरोकारको विषय राख्दछ। र वर्षेनी यो यासा गुम्बा संकलन गर्नको लागि विगतको रेकर्डहरू हेर्दाखेरि 25,000 मान्छेहरू यासा गुम्बा टिप्न गएको तथ्याङ्कले देखाउँछ। गत आर्थिक वर्षमा पनि 5,000 हारिमा गए थिए भने यो यासा गुम्बाबाट हाम्रो दार्चुलाको संरक्षण क्षेत्रले 2 करोड जतिको राजस्व संकलन गर्न सफल भएको छ। र यो राजस्वबाट चाहिँ राष्ट्रिय निकुञ्ज ऐनमै प्रावधान छ कि उठेको संकलन भएको राजस्वको 30-50% रकम चाहिँ स्थानीय जनताको सामुदायिक विकासमा खर्च गर्न सक्ने व्यवस्था भएअनुसार त्यो रकम चाहिँ स्थानीय जनताको सामुदायिक विकासहरू काममा, संरक्षणका कामहरूमा खर्च गर्ने प्रावधान भएको हुनाले त्योबाट चाहिँ स्थानीय जनताले लाभ लिइरहेको हामीले महसुस गरेका छौँ।
यर्सा गुम्बा जो प्राकृतिक रूपमा पाइन्छ, त्यो प्राकृतिक रूपमा वर्षेनी यसरी संकलन गर्दा त्यो नष्ट हुन सक्ने सम्भावना हुन्छ कि विगतमा जति पाइन्थ्यो त्यति नै उपलब्ध हुन्छ प्राकृतिक रूपमा?
होइन, यसलाई अलिक सावधानीपूर्वक संकलन गर्ने हो भने यो नासिएर जाँदैन, तर यसलाई चाहिँ यो अलिकति यसले यो यासा गुम्बाको नाउँमा अरू जस्तो यो गुराँस प्रजातिमै चिमली भन्ने हुन्छ एउटा रुख, त्यो रुखहरू फडान गर्छन् दाउराको लागि। चिसो ठाउँमा पाइने भएको हुनाले यो लगभग 4,500-5,000 मिटरमा पाइने भएको हुनाले चिसो ठाउँमा दाउरा बाल्नुको लागि चिमली प्रयोग गर्छन्। त्यसले गर्दाखेरि वन विनाशमा अलिकति यसले चाहिँ असर पारेको छ। तर यसो गुम्बा टिप्दैमा यसले चाहिँ यसलाई यसको पुनरुत्थानमा प्राकृतिक उसमा असर पर्ने होइन, त्यसलाई चाहिँ हामीले नियन्त्रण गर नियमन गरेर यसलाई चाहिँ टिप कलेक्सन गर्दाखेरि टिप्दाखेरि यसले खासै असर पार्दैन।
भनेपछि यार्सा गुम्बा सङ्कलन गर्नका लागि जानेहरूले त्यहाँ चाहिँ दाउराको प्रयोजनका लागि चिमले टिप्छन् र त्यसका कारण चाहिँ यार्सा गुम्बाको उत्पादनमा केही असर पार्छ भन्ने
हो। चिमले किन टिप किन नाश गर्छन् भने यसले चाहिँ दाउरा काँचो पनि बल्छ, दाउराको लागि युज गर्छन्। त्यसले गर्दाखेरि यो त्यसले गर्दाखेरि चिमली प्रजाति नाश भयो भने त भोलि यसको त यार्सा गुम्बाको जुन साइकल हुन्छ, लाइफ साइकल हुन्छ, त्यसमा असर पर्ने भएको हुनाले त्यो भनेर चाहिँ चिमलीको रुख चाहिँ हुनै पर्ने हुन्छ।
चिमली र यार्सा गुम्बा बीचको सम्बन्ध चाहिँ के त?
यही यसको यार्सा गुम्बाको जो लाइफ साइकल हुन्छ नि, यो यार लार्वाबाट जुन बन्ने जुन सिस्टम छ, यो जो जुन यो त आधा जीव आधा चाहिँ प्लान्ट हो नि, बिरुवा हो नि, त्यो हुनाले यसको लाइफ साइकलमा असर पर्ने भएको हुनाले यो चिमली चाहिँ हुनुपर्छ।
यसलाई यसरी प्राकृतिक रूपमा दोहन गर्दा नासिन सक्ने र भोलि चाहिँ यो कतै नरहन सक्ने सम्भावनालाई मध्यनजर गरेर हामीले अहिलेबाट नै यसको के व्यावसायिक खेती गर्न सकिने त्यस्ता सम्भावनाहरू हुन सक्दैनन्?
अहिले व्यावसायिक रूपमा यसो छ, यो चाहिँ अब जुन जुन लेकमा जुन एल्टिच्युडमा पाइन्छ त्यो ठाउँमा बस्ती हुँदैन, बस्ती नभएको हुनाले यसको जुन रेन्ज छ यो पाइने रेन्ज त्यो ठाउँमा चाहिँ अब व्यक्तिगत रूपमा व्यावसायिक रूपमा चाहिँ खेती गर्न सम्भव छैन। यो चाहिँ लेकमा पाइनु भएको हुनाले यसको चाहिँ बरु दिगो रूपमा नियमन गर्ने, मोनिटरिङ गर्ने, होइन हामी कर्मचारीहरू गएर त्यसको अनुगमन गर्ने, त्यसपछि जनचेतना फैलाउने, प्रचार प्रसारको माध्यमबाट चाहिँ यो यसलाई रोकथाम गर्न सकिन्छ। अब हामी कहाँ त विभिन्न उपभोक्ता समूह छन्, समिति छन्, त्यसलाई परिषद छ, त्यसलाई परिचालन गरेर होइन स्थानीय प्रशासनसँग प्रहरीसँग समन्वय गरेर हामीले चाहिँ यसको संरक्षण गर्न सक्छौँ। त्यो हामीले प्रयास गर्यो भने यो चाहिँ नियन्त्रण गर्न सकिन्छ र यो चाहिँ दिगो रूपमा हामीले प्रयोग गर्न सक्छौँ।
यसलाई व्यावसायिक रूपमा उत्पादन गर्नै नसकिने हो कि यो पाइने ठाउँ धेरै उच्च हिमाली भूभाग भएको हुनाले त्यहाँ मानव बस्ती सम्भव नभएको हुनाले चाहिँ यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न नसकिने हो?
व्यावसायिक रूपमा यो उत्पादन गर्न मलाई जहाँसम्म लाग्छ यसको त यसको कहीँ पनि प्र्याक्टिस भयो जस्तो लाग्दैन, किनभने यो यसको जुन भौगोलिक जुन एउटा विकट ठाउँमा यो पाइने भएको हुनाले लेकमा पाइने भएको हुनाले त्यो किसिमको हावापानी चाहिँ तलतिर यो नहुने भएको हुनाले यो व्यक्तिगत रूपमा व्यावसायिक रूपमा यो चाहिँ अरू जडीबुटीहरू चाहिँ सम्भव छ, जस्तो वनलसुन भयो, सतुवा भयो, कुटकी भयो, चिराइती भयो सम्भव छ, तर यो यसोमा चाहिँ व्यावसायिक रूपमा चाहिँ सम्भव मैले देख्दिनँ।
यसको व्यावसायिक उत्पादन हुन सक्छ कि सक्दैन भन्ने अध्ययन अनुसन्धान नै नभएको हो कि हामीले अहिलेसम्म चाहिँ यो धेरै उच्च ठाउँमा पाइने भएका हुनाले यसलाई त्यसरी व्यावसायिक रूपमा उत्पादन गर्ने चाहना नै नराखेको हो?
व्यावसायिक रूपमा अध्ययन त न के अरे अध्ययन यसो गुम्बाको सम्बन्धमा अध्ययन त नभएको होइन, भएको छ होइन, तर चाहिँ अब यो मैले भने नि जो जुन जुन किसिमको यो हावापानीमा यो पाइन्छ र जो त्यो हावापानीमा मान्छेको बसोबास नभएको हुनाले चाहिँ अलिकति व्यावसायिक रूपमा खेती गर्न गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
अब यार्सा गुम्बा एउटा एकदमै बहुमूल्य जडीबुटी भएका हुनाले हामीले केही कुराकानी यार्सा गुम्बामा केन्द्रित गर्यौं। अब अपिनम्पा संरक्षण क्षेत्रमै पाइने अरू जडीबुटीका कुरा गरौं न, के पाइन्छन् त्यस क्षेत्रमा?
हाम्रो क्षेत्रमा यार्सा गुम्बा लगायत कुटकी, जटामसी, त्यसपछि अनि वन लसुन, त्यसपछि हजुरको तेजपत्ता, रिठा, पासनभेद, धेरै 75 प्रकारका जडीबुटीहरू हामी कहाँ पाइन्छन्।
75 प्रकारका यहाँले सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि सेवा गर्नुभयो, त्यस पछाडि लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि काम गर्नुभयो, त्यसका अलावा अरू संरक्षण क्षेत्रहरूमा पनि बसेर काम गर्नुभयो। यी भौगोलिक विविधताका बीच के कुराहरू चाहिँ समानता एकता पाइँदो रहेछ ती संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्जहरूमा?
यसो छ, जस्तो सगरमाथा राष्ट्रिय निकुञ्जमा लामटाङ राष्ट्रिय निकुञ्ज हिमाली क्षेत्रमा भएको त्यहाँ कति कुराहरू त मिल्छ, बस्ती चाहिँ दुईटै तिनटै ठाउँमा लामटाङमा सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि दार्चुलामा पनि अपिनपा संरक्षणभित्र बस मानव बस्ती छ, तर लामटाङ राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्जमा नेपाल आर्मी छ सुरक्षाको लागि, त्यहाँका प्राकृतिक स्रोत संरक्षण गर्ने, त्यहाँका जीव जन्तु संरक्षणको लागि तैनात छ भने दार्चुलामा अपिनपा संरक्षण क्षेत्रमा नेपाल आर्मी छैन। अब त्यहाँ स्थानीय उपभोक्ता समिति र स्थानीय प्रशासन कर्मचारी हामी कर्मचारीहरू मिलेर समर्थन गर्दै आएका छौँ। तर जति वास्तवमा समर्थनको हिसाबले भन्नुपर्दाखेरि, दुःखको साथ भन्नुपर्दाखेरि, यदि त्यहाँका प्राकृतिक स्रोतहरू समर्थन गर्ने हो, दिगो रूपमा समर्थन गर्ने हो, होइन, दुर्लभ वन्यजन्तु त्यहाँ अब कस्तुरी मृग पाइन्छन्, हिमचितुवा पाइन्छन्, रेड पाण्डा पाइन्छन्, होइन, तिनको पनि राम्रो किसिमले समर्थन गर्ने हो। किन हामी कहाँ त्यहाँ ओपन बोर्डर छ, नेपाल र नेपाल इन्डिया चाइनाको त्रिदेशीय नाका भएको हुनाले त्यो ठाउँमा चाहिँ मैले मेरो अनुभवमा, म 1.5 वर्ष बस्ने त्यहाँ, मेरो अनुभवमा चाहिँ नेपाल आर्मी पनि त्यहाँ चाहिँ तैनात हुन आवश्यक छ। यदि नेपाल आर्मी नहुने हो भने त्यहाँ चाहिँ समर्थन गर्नलाई चाहिँ अलिकति कठिनाई भइरहेको हामीले महसुस गरिरहेका छौँ। त्यसको लागि मैले विभिन्न फोरमहरूमा पनि आवाज उठाएको छु। गत वर्ष पनि हाम्रो यो खाँदबारी, यो सखुवासभा खाँदबारीमा, मकालु बरुङ राजनीतिमा, सदरमुकाममा त्यहाँ एउटा वार्डन सेमिनार भएको थियो। त्यसमा पनि मैले यदि अपिनपमा समर्थन क्षेत्रको त्यहाँको प्राकृतिक स्रोत जोगाउने हो भने त्यहाँ चाहिँ नेपाल आर्मी आवश्यक पर्छ, नेपाल आर्मी बिना त त्यहाँका प्राकृतिक स्रोतहरू समर्थन गर्न गाह्रो छ भनेर मैले उजागर गरिदिएको थिएँ। त्यसले गर्दाखेरि अहिले चाहिँ वास्तवमा नेपाल आर्मी चाहिन्छ भन्ने कुरा चाहिँ अहिले केन्द्र लेभलमा पनि त्यो चाहिँ सोच्नेको विषय भएको छ।
अरू राष्ट्रिय निकुञ्जहरूमा सेनाले संरक्षण गर्ने, सेना र स्थानीय बासिन्दा मिलेर गस्ती जाने गरेका हुन्छन्, तर अपी नाम्पा संरक्षण क्षेत्रमा किन नभएको होला? कि संरक्षण क्षेत्रमा आर्मी राख्नु पर्ने त्यस्तो प्रावधान छैन र
संरक्षण क्षेत्रमा अहिलेसम्म जति पनि संरक्षण क्षेत्र त्यहाँ नेपाल आर्मीको राख्ने प्रावधान छैन, त्यो नीति नै छैन। त्यही गर्दाखेरि अब त्यसमा चाहिँ अब अहिलेको यो जुन जल जुन समस्या छ र त्रिदेशीय नाका भएको हुनाले त्यहाँ चाहिँ अब नेपाल सरकारले आवश्यक देखेमा नेपाल सेनालाई खटाउन सक्छ। त्यसको लागि चाहिँ अब हामीले केन्द्र स्तरमा कुराकानी भइरहेछ, पहल भइरहेको छ।
कतिवटा त्यस्ता समितिहरूले संरक्षणको काम गरिरहेका हुन्छन्?
त्यहाँ जम्मा 25 वटा उता समिति छ। 25 वटा उता समितिले चाहिँ त्यहाँ मध्यवर्ती क्षेत्र होइन, संरक्षण क्षेत्रमा मध्यवर्ती भन्ने हुँदैन, कार्यक्रम जस्तो बजेटको बाटोमा चाहिँ मध्यवर्तीको क्षेत्र हिसाबले आउँछ, तर हाम्रो त्यहाँ संरक्षण क्षेत्रमा मध्यवर्ती भन्ने हुँदैन। संरक्षण क्षेत्र उभता समिति व्यवस्थापन परिषद भन्ने हुन्छ, त्यो हुनाले 25 वटा उभता समिति छ। 25 वटा उभता समितिको बडा मध्यबाट एउटा परिषदको अध्यक्ष चुन्ने व्यवस्था छ। त्यसमा हाम्रो चक्रसिंह ह्याकी भन्ने परिषदको अध्यक्ष हुनुहुन्छ र 25 वटा उभता समिति हामी कहाँ छ।
जति पनि जडीबुटीहरू छन्, बहुमूल्य जडीबुटीहरू छन्, त्यसको प्रशोधन गर्ने, त्यसलाई चाहिँ बाहिर निकासी गर्ने लगायतका प्रावधानहरू त्यही संरक्षण क्षेत्रभित्र छ कि अहिलेसम्म त्यसभित्र रहेका, संरक्षण क्षेत्रभित्र रहेका जडीबुटीहरू चाहिँ त्यतिकै खेर गइरहेको छ? कसरी संकलन हुन्छन्, कसरी बजारीकरण हुन्छ यसको?
यसमा यास्य गुम्बाको त के गर्छ भने उनीहरू चाहिँ यो जेठ असारमा हामीसँग अनुमति लिएर, पुर्जी लिएर संकलन गर्छन्। संकलन गरेको यास्य गुम्बाहरू चाहिँ उनीहरू चाहिँ फेरि चाहिँ छोड पुर्जीको लागि चाहिँ हामी कहाँ निवेदन दिन आउँछन् र हामीले चाहिँ राजस्व 1 केजीको 25,000 प्रति केजी राजस्व लिएर छोडपुजी गर्छौँ र जंगलमा टिप्न जाँदाखेरि 3 क्याटेगोरीमा हामीले विभाजन गरेका छौँ। स्थानीय बासिन्दाको लागि, दार्चुलाको अपिनम्पाको संरक्षण क्षेत्रभित्र बसोबासो गर्ने बासिन्दाको लागि 500 छ भने, अपिनम्पाभन्दा बाहिरको बासिन्दालाई 1,000, त्यसै गरी बाहिर दार्चुलाभन्दा बाहिरकोलाई चाहिँ हामीले चाहिँ 3,000 दरले हामीले चाहिँ राजस्व लिने गरेका छौँ। छोडपुजी हकमा चाहिँ त्यही प्रति केजी 25,000 दरले राजस्व लिएर हामीले यासुगमा चाहिँ बाहिर निकासी गर्छौँ। अरू जटा जस्तो अरू जटामसी भयो, वनलसुन भयो, सतुवा भयो, यिनीहरूको चाहिँ रोल चाहिँ थोरै छ। यिनीहरूलाई पनि त्यहाँ प्रशोधन हाम्रो छैन, प्रशोधन गर्नेको लागि चाहिँ पहल भइरहेको छ, होइन, तर चाहिँ त्यो किसिमको अहिलेसम्म चाहिँ भएको हामीलाई चाहिँ जानकारीमा छैन, हाम्रो जानकारीमा छैन।
थोरै मात्रामा निकासी हुन्छ,
थोरैमा निकासी होइन, यासुगुम्बा पनि उनीहरूको 8 क्विन्टल जति चाहिँ हाम्रो एभरेजमा चाहिँ निकासी हुन्छ यासुगुम्बाको हकमा, र त्यो यासुगुम्बा पनि फेरि उनीहरूले लान्छन् काठमाडौँ, लान्छ नेपालगञ्ज हुँदै काठमाडौँ लान्छन् र काठमाडौँबाट चाहिँ पछि चाहिँ हामीले बुझेसम्म चाहिँ चाइनामा त्यो चाहिँ बिक्री वितरण हुन्छ अरे।
जस्तो कच्चा पदार्थ संकलन गरिएको हो त्यस्तै अवस्थामा निकासी हुन्छ भाइ?
हजुर हजुर, एकदम एकदम हजुर।
अनि यसलाई यार्सागुम्बा मात्र नभएर अरू जडीबुटीको हकमा यदि सम्बन्धित जिल्लामा नै प्रशोधन केन्द्र भएदेखि त्यसले चाहिँ मूल्य अभिवृद्धिका लागि कस्तो भूमिका निर्वाह गर्थ्यो होला?
एकदम, त्यसको लागि चाहिँ जिल्लामा प्रशोधन केन्द्रको लागि पनि पहल भइरहेको छ र जनताहरू पनि अब यो यहीँ हुनुपर्छ भन्ने पनि माग आइरहेको छ। त्यसमा पनि हामी चाहिँ त्यसतर्फ पनि त्यो गर्नुपर्छ भन्ने हामीले महसुस गरेका छौँ। त्यस्तो हामी पहल गर्छौँ, आगामी कार्यक्रमहरू बनाउँदाखेरि त्यो कुरा पनि हामी समेटेर राख्छौँ।
तपाई अहिले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको व्यावसायिक उत्पादन, खेती प्रविधि, प्रशोधनको सम्भावना तथा बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा अपिनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिदु नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको व्यावसायिक उत्पादन, खेती प्रविधि, प्रशोधनको सम्भावना तथा बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग कुराकानी गरिरहेका छौं। कुराकानीलाई म फेरि निरन्तरता दिन चाहन्छु। जुन अहिलेसम्म हामीले खास गरी अलि बढी निर्यात हुने जड़ीबुटीमा यार्सा गुम्बाको कुराकानी गर्यौं, यार्सा गुम्बा बाहेक अरू पनि जड़ीबुटी छन् कि जसरी यार्सा गुम्बा निर्यात भइरहेको छ त्यसै गरी थोरै परिमाणमा भए पनि निर्यात भइरहेका
हो? यो यार्सा गुम्बा बाहेक मलाई जानकारीमा भएको अनुसार जस्तो आर्थिक वर्ष 2071-72 सतुवा 4920.70 केजी निकासी भयो भने त्यसै गरी 72-73 1630 केजी भयो, त्यसै गरी गुच्ची च्याउ 38 केजी, त्यसै गरी 72-73 54 केजी, साधारण च्याउ 2735 केजी, 72-73 4476 केजी, त्यसरी वन लसुन 1301 केजी, 72-73 40 केजी गर्दा गर्दै तपाईँको पासन बेद 2200 केजी 71-72 भयो भने 35935 केजी चाहिँ 72-73 यी जडीबुटीहरू निकासी भएको रेकर्डले देखाउँछ।
यी जडीबुटीहरू चाहिँ कहाँ जान्छन् त्यहाँ दार्चुलाबाट?
दार्चुलाबाट उनीहरूले सुरुमा हामी नेपालगञ्ज लान्छौँ भन्छन्, नेपालगञ्जबाट त्यसपछि कसैले इन्डिया पनि लान्छन्, अरे कसैले चाहिँ अब चाइनामा लान्छु भन्छन्।
यति धेरै वर्षेनी विभिन्न जातका जडीबुटीहरू निकासी हुँदो रहेछ, यी सबै प्राकृतिक जडीबुटी मात्र निकासी गरिएका हुन् कि केही व्यावसायिक उत्पादन पनि थालनी गरेका छन् दार्चुलाका बासिन्दाले?
यसमा अधिकांश सबै हाम्रो यो हामीले चाहिँ संकलन पूर्जी दिन्छौँ हाम्रो संरक्षण क्षेत्रबाट कलेक्सन गर्नलाई, यो सबै हामीले अपिनम्पा संरक्षण क्षेत्रबाट संकलन पूर्जी लिएर अनि छोड पूर्जी निकासी गरिएका यी जडीबुटी हुन्।
हामीले खालि प्राकृतिक जडीबुटीलाई मात्र संकलन गर्नका लागि पूर्जी जारी गरिरहेका छौं कि केही व्यावसायिक उत्पादनका लागि पनि तालिम दिने, त्यसको चाहिँ बिउ बिजन संकलन गर्ने लगायतका क्षेत्रमा पनि काम गरिरहेका छौँ?
हामीले होइन, प्राकृतिक अवस्थामा मात्रै होइन, हामीले अब यो व्यावसायिक रूपमा अब निजी जग्गामा पनि लाउनु पर्छ भन्ने हिसाबले हामीले त्यो किसिमको बेलामा तालिम पनि दिइरहेछौँ र उहाँहरूलाई चाहिँ यो यो जस्तो निजी जग्गामा पनि तपाईँको चिरैतो भयो, त्यसपछि हजुरको वन लसुन भयो, यो जस्तो वन लसुन यो टिमुरी एरियामा टिङ्कर एरियामा यो वन लसुन हुन्छ भन्ने हाम्रो बुझाइ छ, त्यो क्षेत्रमा गर्नको लागि यो वर्ष पनि हामी चाहिँ त्यसलाई प्रमोदन गर्नको लागि हामीले चाहिँ केही बजेट पनि छुट्याउने जमर्को गरेका छौँ।
संरक्षण क्षेत्रले यसरी तालिमहरू उपलब्ध गराइरहेको छ, स्थानीय बासिन्दा पनि व्यावसायिक खेती गर्नका लागि प्रेरित छन् कि उनीहरू तालिम लिएर मात्र तालिममा मात्र सीमित भइरहेको छ?
विशेष गरेर त यसो छ, यो उनीहरू अब मेन त हाम्रो यो यार्सा गुम्बा जुन हाम्रो अपिनम्पामा पाइन्छ यो चाहिँ यसको चाहिँ मार्केट चाहिँ राम्रो भएको हुनाले यिनी अरू जडीबुटी भन्दा पनि धेरै जनताहरू चाहिँ यही कहिले यार्सा गुम्बाको पूर्जी खुल्छ समय आउँछ र त्यो टिममा जान्छौँ भनेर उनीहरूको ध्यानै त्यसतिर हुन्छ, त्यो हुनाले उनीहरू अरू जडीबुटी भन्दा पनि यही यार्सा गुम्बामै सजिलैसँग अब जङ्गलमा गएपछि अब टिप्न पाइन्छ, थोरै शुल्क तिरेर धेरै आर्जन गर्न सकिन्छ भन्ने हिसाबले पनि मान्छेहरू बढी चाहिँ यार्सा गुम्बामै बढी ध्यान केन्द्रित गरेको हामीले पाएका छौँ, त्यो हुनाले अरू जडीबुटी चाहिँ त्यति साह्रो चाहिँ तिर तिनीहरूको जनताहरूको चाहिँ ध्यान पुग्न सकेको छैन।
थोरै श्रम धेरै आर्जन थोरै समयमा पनि प्राप्त गर्न सकिने भएका हुनाले धेरै मेहनत धेरै दुःख गर्न नचाहेका हुन्। उसो भएदेखि अरू जडीबुटीको व्यावसायिक उत्पादनतिर ध्यान नदिनुको कारण चाहिँ
हो, जस्तो हामीले विगतको रेकर्ड हेर्दाखेरि एउटा परिवारले यो यासो गुम्बाको सिजनमा 1.5 लाखदेखि 3.5 लाखसम्म कमाउँदो रहेछ यासो गुम्बाबाट। त्यो हुनाले उनीहरू चाहिँ बढी चाहिँ यासो गुम्बैतिर बढी चाहिँ ध्यान केन्द्रित गरिरहेका छन्। हुन त अहिले केही व्यापारीहरू चाहिँ अरू जडीबुटीमा पनि जस्तो अब वन लसुन चाहिँ अब हाम्रै क्षेत्रमा हाम्रै निजी जग्गामा पनि लाउँ भनेर कसिरहेका छन्, जस्तो चिरायतो गर्छन्, जस्तो रिठा लगाउँछन्, अमला लगाउँछन्। त्यो हुनाले अब उनीहरू पनि अरू अरूतिर पनि जान त गइरहेछन्, गर्न त खोजिरहेछन्, तर बढी चाहिँ धेरै चाहिँ यासो गुम्बामै उनको बढी चाहिँ फोकस छ।
अपिनाम्प संरक्षण क्षेत्रलाई मात्र नहेरी समग्रमा देशको अवस्था हेर्ने हो भने यति बेला यो जडीबुटीको प्रवर्धनका लागि जडीबुटीबाट राष्ट्रले केही आर्थिक उपार्जन गर्नका लागि के गरिन आवश्यक देख्नुहुन्छ? लामो समयसम्म संरक्षणको क्षेत्रमा काम गर्नुभएको छ।
अब मैले देखेको यो हाम्रो त संरक्षण क्षेत्रमा यो जंगली जनावरले पनि जनताहरूलाई दुःख दिइरहेको छ, हानि नोक्सान पुर्याइरहेछ, उनका बालीनाले पनि नोक्सान वर्षभरि दुःख गरेको बालीनाले नोक्सान गरिरहेछ। त्यो उनीहरूले उनीहरूलाई अब परम्परागत बालीभन्दा धान गहुँ मकै जुन बाली लाउने चलन छ र जुन हाम्रो जंगली जनावरले जुन विनाश गरिरहेछ खाइरहेछ नोक्सान गरिरहेछ त्यसको लागि अब परम्परागत खेतीलाई छोडेर बरु यस्ता जडीबुटीहरू लगाउँ भनेर हामी त्यहाँतिर बरु जनताहरूलाई चाहिँ जागरूक गरिरहेछौँ, होइन कन्भिन्स गरिरहेछौँ र उहाँहरू चाहिँ वास्तवमा यो अब यो खेती चाहिँ वास्तवमा छोड्नुपर्छ है भन्ने अलिक केही व्यक्तिहरूले चाहिँ लिहाज गर्न थाल्नुभएको छ र केहीले चाहिँ यो जडीबुटी खेती पनि सुरु गर्नलाई उहाँहरू चाहिँ अभिवृत्त हुनुहुन्छ।
बजारीकरण कस्तो छ त? यो हामीले उत्पादन गरेर मात्र फेरि बजारीकरण भएन भनेदेखि त्यहाँबाट हिजो परम्परागत बालीबाट उपार्जन हुने जति पनि फेरि जडीबुटीबाट भएन भनेदेखि त किसानका लागि त्यो पनि एकदम जोखिम हो। त्यो हुनाले पहिला त बजारीकरणको कुरा होला, कस्तो छ बजारीकरण?
मैले बुझेसम्म जति पनि हामीसँग उहाँबाट सङ्कलन पुँजी लिएर सङ्कलन गर्नुहुन्छ हाम्रो क्षेत्रबाट र निकासी गर्नु छोडपुज गर्न आउनुहुन्छ उहाँले कसैले पनि हामी हाम्रो सामान हाम्रो जडीबुटीहरू बिक्री भएन भनेर चाहिँ अहिलेसम्म गुनासो गर्न आउनु भएको छैन। जति निकासी गरेर जन्माएको छ उहाँ चाहिँ बिक्री गर्दै आउनुहुन्छ। उहाँहरूले जस्तो नेपालगञ्जमा लगे पनि काठमाडौँ लगे पनि उहाँ चाहिँ मेरो माल सामान चाहिँ बिक्री भएन भनेर चाहिँ फिर्ता आएको हामीले सुन्नमा आएको छैन अहिलेसम्म।
यो त निजी क्षेत्रबाट व्यवसाय आफैले कहाँनिर लगेर बेच्ने भन्ने कुरा होला, उनीहरू आफैले सम्बन्धको विस्तार गरेर बजारसम्म पुर्याउँदो हो। सरकारी स्तरबाट नै चाहिँ यस प्रकारका जडीबुटीहरूको बजारीकरणका लागि अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्ध प्रवर्धनका लागि केही त्यस्तो प्रयास भएको पाउनुहुन्छ?
हाम्रो तर्फबाट त्यस्तो अहिले खासै अब जस्तो माग पनि आएको छैन, हामी कहाँ आइपुगेको छैन। अब त्यस्तो आयो भने हामी पनि त्यत्र चाहिँ ध्यान केन्द्रित गर्छौँ र त्यो पनि वास्तवमा गर्नुपर्ने आवश्यक देख्छु म चाहिँ।
जस्तो अहिले किसानले जङ्गलबाट प्राकृतिक रूपमा पाइने जडीबुटीलाई आफैले सङ्कलन गरेर सरकारी प्रक्रिया पूरा गरेर बजारमा लैजान्छन्, कुनै निकासी हुन्छन्, कुनै देशभित्रै खपत होला। यस क्षेत्रमा के गर्यौं भनेदेखि अझ अहिलेको भन्दा बढी लाभ लिन सक्लान् स्थानीय बासिन्दा तथा राज्यले?
यसमा चाहिँ जडीबुटी खेतीलाई अलिकति सरकारले पनि केही रकम अनुदान गर्नु दिनुपर्छ होइन, र उनीहरूको त्यो जडीबुटी खेतीको लागि पनि बिमाको पनि व्यवस्था गरिदिनुपर्छ, भोलि कहीँ कारणवश नोक्सान भयो भने त्यसको चाहिँ उनीहरूले पनि केही राहत पाउन् र बजारीकरण पनि र बजारीकरणको लागि पनि व्यवस्था सरकारले गरिदिनुपर्ने हुन्छ। उनीहरूको उत्पादन भएको जडीबुटी चाहिँ उनीहरूको आफ्नो उचित मूल्यमा खरिद गर्नको लागि चाहिँ सरकारले पनि त्यो किसिमको चाहिँ व्यवस्था गरिदिनुपर्ने हुन्छ। त्यसको लागि हामी चाहिँ हाम्रो समिति परिषदलाई चाहिँ अलिकति एक्टिभ बनाएर जागरूक गराएर उहाँहरूलेबाट पनि त्यो किसिमको पहल होस् भन्ने हाम्रो चाहिँ चाहना छ। त्यो त्यतातिर हामी पनि अब ध्यान केन्द्रित गर्छौँ, समर्थनमै बढी चाहिँ केन्द्रित हुनुभएको हुनाले यो चाहिँ अलिकति यो पाटोतिर बढी हाम्रो चाहिँ ध्यान जान सकेको छैन होइन। त्यो म स्वीकार्छु, हाम्रो बढी चाहिँ यी वन्यजन्तुको समर्थन गर्ने, त्यसपछि अनि स्थानीय जनताको चाहना अनुसार इच्छा अनुसार सामुदायिक विकासहरूको कामहरूमा बढी हाम्रो ध्यान केन्द्रित गर्ने, गस्तीमा बढी ध्यान केन्द्रित गर्नु हुनाले यतातिर चाहिँ हाम्रो ध्यान चाहिँ धेरै जान सकेको छैन, त्यो चाहिँ म चाहिँ स्वीकार्छु।
अपिनाम्प संरक्षण क्षेत्र जस्ता यस्ता थुप्रै संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरू छन् जहाँको जडीबुटीहरू त्यत्तिकै खेर गइरहेको छ कतिपय अवस्थामा, त कतिपय अवस्थामा जति हामीले बेचिरहेका छौँ त्यो पनि एकदमै कम भावमा बेचिरहेका गुनासोहरू हामीले सुन्दै पनि आएका छौँ। तपाईँ आफू पनि संरक्षण क्षेत्रमा लामो समयदेखि क्रियाशील भएको नाताले अबको जुन सङ्घीय संरचना छ यो संरचनामा यस प्रकारका जडीबुटीहरूको प्रवर्धनका लागि चाहिँ ककसले के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ?
अब स्थानीय जनप्रतिनिधिहरूले पनि यसमा अति बढी चासो दिएर आफ्नो क्षेत्रमा भएका प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने सदुपयोग गर्ने कुरामा हामी समर्थन कार्यालयसँग समन्वय गरेर हामीले पनि उहाँहरूसँग समन्वय गर्ने र उहाँले पनि हामीसँग समन्वय गरेर यसलाई चाहिँ कसरी चाहिँ यसको बजारीकरण गर्ने, बिक्री वितरण कसरी गर्ने, कसरी यसको दिगो रूपमा यसलाई चाहिँ समर्थन गर्ने, सदुपयोग गर्ने कुरामा हामी समन्वयमा बसेर काम गर्छौँ र उहाँले त्यो किसिमको उहाँले पनि भूमिका खेल्नुपर्छ। किनभने यसबाट आएको आर्जनले निश्चय पनि त्यो क्षेत्रको स्थानीय चाहे प्रदेश हो चाहे स्थानीय सरकारको लागि पनि टेवा पुग्नेछ र देशले समग्र देश विकासमा सहयोग पुग्नेछ भन्ने हाम्रो मान्यता हो।
अहिले त वन ऐन 2049 र वन नियमावली 2051 वन पैदावारहरूको संकलन, प्रशोधन र व्यापारलाई नियमन गर्छ। त्यो भित्र पनि केही यस्तो भयो भने अझ बढी संरक्षण हुन सक्थ्यो संरक्षित क्षेत्रका जडीबुटी तथा वन्यजन्तु र यसको चाहिँ व्यापार प्रवर्धन हुन सक्थ्यो भन्ने कुनै त्यस्तो छ?
मैले देखेको त हाम्रो क्षेत्रको कुराहरू गर्नुपर्दाखेरि हामी हाम्रो जो अप्पिनम्बा संरक्षण क्षेत्रमा यो जडीबुटी जुन असाध्यै ठूलो मात्रामा रहेको छ तर यदि हामीले यसलाई चाहिँ दिगो रूपमा अलिकति संरक्षण नगर्ने हो भने र यसको सुरक्षाको हिसाबले नगर्ने हो भने यो चाहिँ केही वर्षमा हराएर जान सक्छ, मासिन सक्छ, नासिन सक्छ। त्यो हुनाले यसको दिगो रूपमा संरक्षणको लागि हाम्रो यो पोलिसीमै यो संरक्षण क्षेत्रमा नेपाल आर्मीको चाहिँ तैनाथ गर्न सकियो भने हाम्रा त्यहाँ भएका अमूल्य जडीबुटीहरू छन् त्यसको संरक्षण हुन्छ। त्यो हिसाबले हामीले चाहिँ यसमा चाहिँ यहाँहरूको तर्फबाट पनि यहाँको मिडियाको माध्यमबाट पनि म चाहिँ के एउटा त्यो कार्यालयको प्रमुखको हैसियतले के जोड गर्छु भने त्यहाँ चाहिँ सकेसम्म छिटोभन्दा छिटो नेपाल आर्मी तैनात भइदियो भने म ठोकोका साथ भन्छु त्यहाँ हाम्रो जति पनि जडीबुटीहरू छन्, बहुमूल्य जनावरहरू छन्, जङ्गली जनावरहरू छन्, तिनको चाहिँ संरक्षण हुन्छ र त्यसबाट निश्चय पनि देशले ठूलो टेवा पुर्याउँछ भन्ने मैले आशा गरेको छु।
भनेको मतलब संरक्षण क्षेत्र कार्यालय र स्थानीय बासिन्दाको प्रयासबाट मात्र संरक्षण त्यति सम्भव भएन।
त्यो मेरो डेढ वर्षको अनुभवमा त्यो चाहिँ सम्भव देखिनँ। किनभने ओपन बोर्डर छ, ओपन बोर्डर भएको हुनाले त्यहाँ चाहिँ नेपाल आर्मी त अवश्य चाहिन्छ।
के चोरी निकासी भइरहेको छ?
चोरी निकासी अहिले पनि हामी कहाँ अस्ति भर्खर पनि 8-10 दिन भयो दुईजना मान्छेलाई चाहिँ यासो गुम्बा बोकेर आउने अवस्थामा हुन त थोरै क्वान्टिटीमा थियो 100 ग्राम थियो दुईजनासँग समातेर अहिले पनि मुद्दा अभियोग पत्र दायरको अवस्थामा पुगेको छ। त्योभन्दा अगाडि पनि दुईटा यस यो यासो गुम्बा सम्बन्धी नै दुईटा मुद्दा दायर भएको छ, म हुँदै दायर भएको हो, त्यो विचाराधीनको अवस्थामा छ। त्यो हुनाले त्यहाँ चाहिँ अब अरू पनि विगतको रेकर्ड हेर्दा पनि त्यहाँ त्यही बाटो भएर तपाईँको बहुमूल्य यो बाघका छालाहरू, हड्डीहरू, हात्तीका दाराहरू त्यहीबाट नाका भएर तिब्बतमा पुग्छन्, ताक्रकोटसम्म पुग्छन्। त्यो विगतको रेकर्डले देखाएको छ। त्यो हुनाले हामीले अब त्यहाँ प्रहरी त बस्छ, त्यो तिङ्कर नाका भन्ने ठाउँमा प्रहरी बस्छ, तर जाडो याम भएपछि त्यो तल सरमुगामा झर्छ चिसो मौसमको कारणले गर्दाखेरि। त्यही हुनाले यदि नेपाल आर्मी बस्ने हो भने त्यो 6 महिना माथि बस्ने, 6 महिना तल बस्ने हुँदैन, त्यो थाइरमा बस्छ। र जति नेपाल आर्मीले संरक्षणमा जो विगतका अरू अन्यत्र निकुञ्जहरूको संरक्षण क्षेत्रको हेर्ने हो भने त्यहाँ चाहिँ नेपाल आर्मी भएपछि हामीलाई पनि आशा छ, भरोसा छ, अहिलेको भन्दा राम्रो त्यहाँका जीव जन्तुहरू यी जडीबुटीहरू चाहिँ संरक्षण हुन्छ भन्ने मैले आशा गरेको छु।
झनै नेपालीहरूको चाड दशैं तथा तिहार यति बेला त संरक्षण क्षेत्र कार्यालयका सबै कर्मचारीहरू घर घरमा पुग्ने अनि त्यहाँ पनि रिक्त हुने, एक प्रकारको संरक्षण कर्मीहरू नभइरहेको अवस्थामा चाहिँ त्यहाँ वन्यजन्तु तस्करी, शिकारी तथा जडीबुटीको अवैध निकासीको कस्तो सम्भावना हुन्छ?
यसमा अब हामीले आफ्नो लेभलबाट हामी चाहिँ आफ्ना कर्मचारीहरूलाई पठाएर अनि उता समितिलाई सजग गराएर स्थानीय प्रशासनमा पनि त्यो कुराहरू हामी बेलामा यो WCCB को बैठक हुन्छ त्यसमा पनि यो कुराहरू हामी राख्छौँ। यस्तै चाडबाडको बेलामा, यो चुनावको बेलामा अलिकति अवैध क्रियाकलाप हुनसक्छ भन्ने हिसाबले हामी सजग भएर बेलामा बैठक गर्छौँ, समन्वय को भूमिका खेल्छौँ, तरै पनि कति कति कुराहरू यस्ताहरू अपराधहरू हुने गर्छन्, त्यो उनीहरूले त्यो नहुन नदिन्छ, हामी आफ्नो लेभलबाट प्रयास गर्छौँ, तर अब भइसकेपछि त उनीहरूलाई चाहिँ पक्राउ अवस्थामा त उनीहरूलाई कानुन कार्यवाहीतिर हामी गर्छौँ, तर हामी यो नहुन दिउँलाई हामी आफ्नो लेभलबाट गस्ती गर्ने समन्वयको भूमिका खेल्ने त्यो काम चाहिँ हामी गर्दै आइरहेछौँ।
तर सामान्य अवस्थामा भन्दा चाडपर्वको बेलामा अलिकति चोरी निकासी हुने सम्भावना चाहिँ बढी हुन्छ।
हजुर, यही निश्चय नै हुन्छ, यो निश्चय हुन्छ। तर हामी चाहिँ यो नहुनको लागि चाहिँ हामी चाहिँ स्थानीय प्रशासन उपदा समिति परिषदलाई हामी चाहिँ मा बसेर छलफल गर्छौँ र यो नहुनको लागि हामी सजग हुन्छौँ।
संरक्षणकै कुरा गर्दा स्थानीय बासिन्दाले संरक्षण गर्नुपर्ने र संरक्षणको नाममा सडे गलेका रुखहरू पनि प्रयोग गर्न नपाइने, यो प्रकारको संरक्षण गर्ने कार्यमा पनि यसको पुनरावलोकनको खाँचो देख्नुहुन्छ?
अन्यत्र के छ, हाम्रो संरक्षण क्षेत्र अपिन बसाउने क्षेत्रमा चाहिँ स्थानीय जनताको लागि चाहे घर बनाउन होस् चाहे दाउरा बाल्न होस् काठ दाउराको चाहिँ हामीले समस्या देखेका छैनौँ, उहाँहरूले निर्वाध रूपमा प्रयोग गर्न पाइरहेको छ। जस्तोतिर हाम्रा विभिन्न ठाउँ ठाउँमा सामुदायिक वनहरू छन्, उहाँहरूलाई हस्तान्तरण गरेका छन्, सामुदायिक वनबाट उहाँले निर्वाध रूपमा काठ दाउरा ल्याउनुहुन्छ, उहाँलाई चाहिँ हामीले आफ्नो आवश्यकतालाई काठ पाएनौँ दाउरा पाएनौँ भनेर घाँस पाएनौँ भनेर त्यस्तो अहिलेसम्म सुन्नमा आएको छैन।
संरक्षण सम्बन्धीको नीति त सबै संरक्षण क्षेत्रमा सबै राष्ट्रिय निकुञ्जमा एकै खाले होला नि, फरक फरक त हुँदैन नि होइन?
राष्ट्रिय निकुञ्जमा अलिकति कडा हुन्छ, किन राष्ट्रिय निकुञ्जमा बस्ती प्रयास हुँदैन, हिमाल क्षेत्र बाहेक भित्र बस्ती हुँदैन, तर संरक्षण क्षेत्रमा चाहिँ स्थानीय जनताको सहयोग लिएर चाहिँ संरक्षण गर्ने भएको हुनाले स्थानीय जनताको नै चाहना अनुसार उहाँको आवश्यकता अनुसार हामीले चाहिँ त्यहाँलाई ध्यान दिन्छौँ र उहाँहरूलाई चाहिँ आवश्यक पर्ने काठ दाउरा आखिरी संरक्षण के को लागि हो त जनताको लागि पनि हो नि, त्यो उनीहरूले जनताको लागि पर्ने आवश्यकतालाई चाहिँ ध्यान दिएर हामीले चाहिँ उहाँलाई चाहिने काठ दाउराको लागि हामी चाहिँ बन्दै लाउँदैनौँ, उहाँले चाहिँ सर्टेन प्रक्रिया पुरा गरेर उहाँले लिइरहनु छ र उहाँहरूले चाहिँ अब बिक्री वितरण आफूलाई चाहिनेभन्दा बढी बिक्री वितरण गर्न गर्नुभयो भने त्यसमा चाहिँ हामीले रोकावट गर्नुपर्ने अवस्था आउँछ, त्यो उनीहरूले उहाँहरूलाई चाहिनको लागि हामीले केही संरक्षण क्षेत्र भएर पनि उहाँहरूलाई केही समस्या भएको छैन।
अब यो कुराकानीको अन्त्यमा हामीसँग यति धेरै जडीबुटीहरू छन्, यसको प्रशोधन गरेर यसको सम्भावनाहरू पहिल्याएर बाहिर निकासी गर्न सक्यौँ भनेदेखि यसले राष्ट्रको आर्थिक विकासमा कस्तो योगदान दिन सक्ला?
निश्चय पनि अब यहाँले मैले भनिहालेँ नि जडीबुटी या यो विशेष गरेर यासोकुमा जडीबुटीबाट मात्रै ठुलो धनराशि सरकारले प्राप्त गरेको छ। अब यही गत आर्थिक वर्षमा पनि 73-74 पनि 2,03,89,591 मध्येमा 2 करोड त यासोकुमाबाट मात्रै आएको छ, जडीबुटीबाट मात्रै आमदानी भएको छ, त्यो हुनाले निश्चय पनि देशलाई ठूलो टेवा पुग्छ र यो यसको बजारीकरणको लागि प्रशोधनको लागि चाहिँ हामीले पनि आफ्नो लेभलबाट प्रयास गर्छौँ र सम्बन्धित निकायमा भन्नुपर्ने ठाउँमा गर्नुपर्ने ठाउँमा हामीहरू तर्फबाट पनि हामी प्रयास गर्छौँ।
हुन्छ, यहाँलाई स्टुडियोसम्म आइदिनु भयो र आफ्ना विचारहरू राखिदिनु भयो, यो समय र विचारका लागि प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि अब आफ्ना कुराहरू भन्ने मौका दिनुभयो यहाँको उज्यालो नेटवर्कलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
नेपालमा पाइने बहुमूल्य जडीबुटीको वर्तमान अवस्था, व्यावसायिक उत्पादन र खेती प्रविधि तथा प्रशोधनको सम्भावना, बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग गरिएको कुराकानीसँगै आजको कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी शशीन्द्र गौतमसँगै पिटी लोपचन्द विदा हुन्छु। नमस्कार।